ناظرین السلام علیکم اینڈ ویلکم ٹو دا شو ان ڈیپتھ ود نادیہ مرزا اینڈ آئی ایم نادیہ مرزا. ناظرین جب ہم بات کرتے ہیں نا پاکستان میں اس وقت دہشت گردی ہے, پاکستان تو شدید دہشت گردی کی لپیٹ میں ہے, اس سے نکالنے کی تدابیر بھی ہو رہی ہیں. تو یہ صرف دہشت گردی ایک خاص قسم کی دہشت گردی نہیں ہے, یہاں پہ فرقہ واریت بھی ہے اور اس سے انکار کوئی بھی نہیں کر سکتا. جو فرقہ واریت کو اگر میں اور اسپیسیفک کروں تو ہم شیعہ سنی ان فسادات کی جانب بات کرنا میں آج چاہ رہی ہوں, جس کا اشارہ اب کھل کر دیا جا رہا ہے کیونکہ اس وقت انٹرنیشنلی ہم یہ دیکھ رہے ہیں کہ ایک شیعہ سنی کی لڑائیاں کرائی جا رہی ہیں یا کیے جا رہی ہیں. ابھی آج میں نے عمران خان صاحب کا بھی ایک سٹیٹمنٹ دیکھا جس میں انہوں نے کہا کہ سعودی عرب سے جو 1.5 ارب ڈالر کا تحفہ ملا ہے کہ کہیں وہ اس لیے تو نہیں ہے کہ ہمیں اس چولہے کا ایندھن بنا دیا جائے یا ہمیں شیعہ سنی فسادات میں انوالو کرا دیا جائے. اسی طرح جو ہم نے ایک دن قبل الطاف حسین صاحب کا اسٹیٹمنٹ دیکھا جس میں کافی بات یہ ہوئی کہ جی انہوں نے بغاوت کی ہے اور یہ بغاوت کا مقدمہ اس پہ ہونا چاہیے, انہوں نے بھی یہی بات کی ہے کہ کہیں ایسا نہ ہو کہ جو بین الاقوامی طور پہ شیعہ سنی کو لڑانے کی سازش ہو رہی ہے اس کا حصہ ہماری فوج کو نہ بنا دیا جائے. اور جو ہم مذاکرات کی جب بات کرتے ہیں دہشت گردی کے حوالے سے ان طالبان فیکٹر سے یا ان دہشت گردوں سے, تو یہ بات بھی کوٹ کی جاتی ہے کہ یہ جی معاملات اتنے آسان نہیں ہیں یا معاملات اتنے سادہ نہیں ہیں کیونکہ اس میں بہت ساری جو بین الاقوامی قوتیں ہیں ان کا بھی انوالومنٹ ہے اور جو ہمارے ملک میں ہو رہا ہے وہ سب کچھ ہمارے سامنے ہے. اس پر آج میں بات کروں گی اور جو آج کے سوالات ہیں اہم سوالات وہ میں ذرا اپنے ناظرین کے سامنے رکھ دوں اور اپنی گیسٹ کی بھی, اس کے بعد گیسٹ سے باقاعدہ تعارف آپ کا کراؤں گی اور پروگرام کا ہم باقاعدہ آغاز کریں گے. آج کے ہم سوالات ہیں, پاکستان میں دہشت گردی کا خاتمہ فرقہ واریت کا خاتمہ بھی ثابت ہو سکے گا؟ شیعہ سنی فسادات بین الاقوامی سازش, کیا پاکستان اپنے آپ کو اس سے علیحدہ رکھ سکے گا؟ عمران خان کا خدشہ ہے کہ سعودی عرب نے 1.5 ارب ڈالر شیعہ سنی فساد کے لیے تو نہیں دیے, کتنا جائز ہے؟ کیا پاکستان کے دینی مدارس کو حاصل شدہ بین الاقوامی فنڈنگ کا حساب قابل عمل ہے؟ ملک میں جاری مذہبی فرقہ واریت آخر کس کے مفاد میں ہے؟ ویسے یہ وہ اہم سوالات جو آج آپ اس پروگرام میں اٹھانے جا رہے ہیں. جو آنریبل گیسٹ ہیں ان سے میں آپ کا تعارف کرا دیتی ہوں. ہمیں جوائن کر رہے ہیں طلال چودھری صاحب جو کہ پی ایم ایل این کے ایم این اے, اسٹوڈیوز میں ہمارے ساتھ موجود ہیں. السلام علیکم طلال چودھری صاحب, بہت شکریہ آپ کے ٹائم کا. علامہ امین شہیدی صاحب ہمارے ساتھ ہیں جو کہ نائب سربراہ ہیں مجلس وحدت مسلمین کے. السلام علیکم علامہ صاحب, آپ کا بھی بہت شکریہ ٹائم کا. فیاض الحسن چوہان صاحب ہیں جو کہ پی ٹی آئی کو ریپرزینٹ کر رہے ہیں, اسٹوڈیوز میں میرے ساتھ ہیں. السلام علیکم فیاض صاحب, آپ کا بھی شکریہ. اور کچھ ہی دیر میں علامہ طاہر اشرفی صاحب جو کہ سربراہ ہیں پاکستان علماء کاؤنسل کے, وہ بھی ہمارے ساتھ موجود ہوں گے. امین شہیدی صاحب, آپ سینئر بھی ہیں اور آپ کی اپنی ایک ظاہر سی بات ہے علم بھی ہے, مجھے بتائیں کہ جو ہم دہشت گردی کے خاتمے کی ہم بات کرتے ہیں تو آپ کو لگتا ہے کہ جو یہ مذاکرات ہو رہے ہیں اور یہ امن کے ذریعے ہم بات کرتے ہیں, بات چیت کے ذریعے یہ مذاکرات سے امن آ جائے, اس سے جو فرقہ واریت والا جو ایک ایلیمنٹ ہے, جو فیکٹر ہے, اس کے خاتمے کا بھی سبب بنے گا یہ؟
بسم اللہ الرحمن الرحیم. سب سے پہلے میں آپ کا شکر گزار ہوں کہ انتہائی اہم موقع پر, اہم اور حساس موضوع پر آج آپ نے یہ پروگرام رکھا ہے. آپ کو معلوم ہے کہ ہم گزشتہ کئی دہائیوں سے پاکستان کے اندر بھی اور گزشتہ ان 5 سالوں میں دنیا بھر کے اندر مختلف اسلامی ممالک میں دہشت گردی, شدت پسندی اور اس کے ساتھ ساتھ اسلامی تحریکوں پر گواہ ہیں اور شاہد ہیں, دیکھ رہے ہیں کہ کس طرح کی تبدیلیاں اس پورے خطے کے اندر آ رہی ہیں. پاکستان کے اندر جو کچھ ہو رہا ہے اس کے پیچھے بھی یقینی طور پر باہر کے ممالک کا ہاتھ ہے, اور دنیا بھر میں جہاں جہاں اس طرح کے واقعات ہو رہے ہیں ان کے پیچھے بھی کچھ خاص ممالک اور کچھ خاص آئیڈیالوجیز ہیں. جہاں تک پاکستان میں مذاکرات کا تعلق ہے طالبان کے ساتھ, تو دیکھیے پاکستان میں مذاکرات تو ہو جائیں گے لیکن کبھی بھی نہ دہشت گردی بند ہوگی اور نہ ہی فرقہ واریت بند ہوگی. اس لیے کہ جب تک پیچھے سے پائپ لائن کو بند نہ کیا جائے اس وقت تک ممکن نہیں ہے کہ آپ ایسے لوگوں کو روک سکیں. آپ نے ابھی کئی واقعات میں دیکھ لیا کہ مذاکرات بھی جاری تھے, دھماکے بھی جاری تھے. امام بھائی
یہی ہے جو انٹرنیشنل فنڈنگ کی جو بات کرتے ہیں,
پاکستان کو ایک ایسے ملک کے طور پر اپنا رول پلے کرنا چاہیے جس کا جھکاؤ کسی فریق کی طرف، کسی فرقے کی طرف، کسی مسلک کی طرف، کسی ملک کی طرف نہ ہو، بلکہ اس کا ایم اور اس کا مقصد یہ ہو کہ وہ اپنے ملک کو بچائے اور اس ملک کے اندر جو فساد ہے اس کا خاتمہ.
ٹھیک ہے، آپ نے بڑی گہری بات کی، مجھے پتا ہے کہ آپ کا اشارہ کس طرف ہے، اس کا بھی یہ سوال بھی میں یقیناً اٹھاؤں گی. ذرا علامہ طاہر اشرفی صاحب ہمارے ساتھ موجود ہیں. اسلام علیکم علامہ صاحب.
وعلیکم السلام و رحمۃ اللہ.
علامہ طاہر اشرفی صاحب، مجھے بتائیں کہ ہم جو آج کل باتیں کر رہے ہیں نا کہ جی جو دہشت گردی ہے اس کا خاتمہ ہو جائے گا چونکہ اگر مذاکرات ہمارے کامیاب ہو گئے ان طالبان سے یا ان دہشت گردوں سے، لیکن جو ایک فرقہ واریت کا ایلیمنٹ ہے کہ اس کا بھی خاتمہ ہو جائے گا؟ کیونکہ علامہ امین شہیدی صاحب میرے ساتھ بیٹھے ہیں، وہ یہ کہتے ہیں کہ جب تک جو پائپ لائن ہے، مطلب جو انٹرنیشنل فنڈنگ ہو رہی ہے جہاں سے، اور وہ جو ان کو گرو کر رہی ہے، جو ان کو اسٹرینتھن کر رہی ہے، جب تک وہاں سے اس کو نہیں بلاک کیا جائے گا، نہ یہ مذاکرات کامیاب ہو سکتے ہیں، نہ دہشت گردی ختم ہو سکتی ہے، اور نہ فرقہ واریت ختم ہو سکتی ہے.
بسم اللہ الرحمن الرحیم. دیکھیے، دو چیزیں ہیں، ایک ہے طالبان کا معاملہ اور ایک ہے پاکستان کے اندر فرقہ واریت اور فرقہ وارانہ تشدد کا معاملہ. طالبان مذاکرات سے پہلے ہی یہ بات واضح ہو گئی تھی کہ پاکستان کے اندر جو کچھ متشدد گروہ ہیں وہ طالبان کے ان مذاکرات سے نہیں مانیں گے، اور تو ہمارے ہاں فرقہ وارانہ تشدد کا معاملہ ہے یہ جو طالبان کے قیام سے بھی پہلے کا ہے. اور یہ مجھے شہیدی صاحب کی اس بات سے کافی حد تک اتفاق ہے کہ جب تک ہم بیرونی اور اندرونی، میں ذرا دونوں پر اپنا میرا جملہ جو ہے میں اس پر توجہ دوں گا کہ جب تک ہم بیرونی اور اندرونی ان عناصر کو جو اس ملک میں فرقہ وارانہ تشدد کو ترویج دیتے ہیں، جو اس ملک میں فرقہ وارانہ تشدد کا سبب بنتے ہیں، جب تک ہم ان کو نہیں روکیں گے یہ فرقہ وارانہ تشدد کا معاملہ قیامت تک حل نہیں ہو سکے گا. ہمیں اندرونی طور پر بھی ان لوگوں کو روکنا ہے جو پاکستان کو غیر مستحکم کرنے کے لیے بیرونی فنڈ لیتے ہیں، یا جہاں ایسی تحریریں لاتے ہیں، ایسی تقریریں کرتے ہیں، ایسے مجالس، ایسی محافل، ایسے جلسے جلوس کرتے ہیں جن کی وجہ سے ایک انوسینٹ آدمی جو ہے، ایک چھوٹا سا بچہ جو ہے، اس کو گمراہ کرنا آسان ہو جاتا ہے. اور دوسری بات ہے کہ ہمیں منافقت کے لبادے اتارنے ہوں گے. جو ہم کہتے ہیں کمروں کے اندر وہ ہمیں کہنا ہوگا باہر، اور جو ہم باہر کہتے ہیں وہ کمروں کے اندر کہنا ہوگا. تب تک ہم اس منافقت کو، اور میں یاد کروں گا کہ وزیر اعظم پاکستان نے جو یہ ویژن دیا یا یہ بات کی ہے کیا ہمیں اپنے گھر کی صفائی کرنی چاہیے، تو میرا خیال ہے
اس بات تک تو آپ دونوں شخصیات اس بات پہ تو متفق ہیں کہ ہمیں اپنے گھر کی صفائی پہلے کرنی ہوگی. اور یہاں پہ جب بیرونی فنڈنگ کی بات کی ہے اس کو آپ نے ایڈ آن یہ کیا کہ جی بیرونی کے ساتھ ساتھ اندرونی فنڈنگ بھی. طلال چودھری صاحب، کیا ہم کسی بین الاقوامی سازش کا شکار ہونے جا رہے ہیں؟ یہ جو باتیں ہو رہی ہیں، بلکہ میں اگر عمران خان اور الطاف حسین صاحب کی جو باتیں ہیں ان کو میں ذرا کوٹ کر دوں کہ عمران خان کا ایک اسٹیٹمنٹ ہے، کل انہوں نے کہا ہے کہ سعودی عرب سے $1.5 ارب آنے سے خدشہ یہ ہے کہ کہیں یہ ڈالر شیعہ سنی کی لڑائی کے لیے نہ دیے گئے ہو. اور ایک دن قبل ہی الطاف حسین صاحب کا اسٹیٹمنٹ تھا کہ اگر حکمران پالیسی کی سالبیت اور خود مختاری کے خلاف فیصلہ کرے تو فوج بغاوت کر دے، یہ غلط بحث تھی. لیکن انہوں نے ساتھ ہی کہا کہ فوج انکار کر دے کہ ہم شیعہ سنی کی اس جنگ میں پاکستان کو نہیں جھوکیں گے. یہ شیعہ سنی کی جنگ پاکستان کے اس بین الاقوامی سازش کا شکار ہونے جا رہا ہے، حصہ بننے جا رہا ہے، یہ خدشہ کیوں بڑھ رہے ہیں؟
بسم اللہ الرحمن الرحیم. دیکھیے جی، بین الاقوامی سازشیں جو ہیں نا وہ چلتی رہتی ہیں. لوگ بہت سارے ملک اپنے مفاد کے لیے اور اس طرح کے جال پھیلاتے رہتے. بچنا تو ہم نے خود ہے، اور ہماری جو سیاسی لیڈرشپ ہے اس کو اتنا اس کا پختہ ہونا چاہیے اس کے نظریات کو کہ وہ اپنے ملک کو اور اپنے لوگوں کو بچائے. یہ تمام لوگ پاکستانی ہیں، مذہب سے ہٹ کر اور فرقوں سے ہٹ.
یہ تو میں اور آپ کی سوچ ہے نا، لیکن ہم یہ دیکھ رہے ہیں کہ ہم نے پاکستان سے بڑھ کر فرقہ واریت کو ہم نے ہوا دی.
آگے آگے ہیں کوشچنز، اور یہ جو لوگ عمران خان صاحب ہوں یا کوئی اور، یہ سب کا حق ہے کہ وہ حکومت سے جانیں اور پوچھیں کہ یہ جو پیسے ہیں یا یہ کسی ملک سے تعلقات ہیں، یہ کس آپ کاسٹ پر کرنے جا رہے ہیں یا کیا اس کی بنیاد ہے. بالکل، یہ پارلیمنٹ کا اجلاس آ رہا ہے 24 مارچ سے، اس میں ان سوالوں کا جواب بھی دیا جائے گا. اور بالکل یہ تمام پاکستانیوں کا حق ہے. اور میں آپ کو ایک بات بتا دوں، کوئی شفٹ پاکستان کی فورن پالیسی میں نہیں ہونے جا رہا. इस बात का अंदाजा आपको अगले आने वाले दिनों की
ठीक है
अगले आने वाले जो दिन है ना उसमें हुकूमत का जो किरदार होगा इकदाम होंगे आपको उससे पता
अल्लाह करे कि ऐसी हो। क्यों खदशात का इजहार आज इमरान खान साहब कर रहे हैं, मतलब यही बात हमने देखा एक दिन कबल अल्ताफ हुसैन साहब कर रहे हैं और यही बात आज इमरान खान साहब कर रहे हैं, ऐसे खदशात क्यों जन्म ले रहे हैं?
बिस्मिल्लाह रहमान रहीम। नादिया, बात यह है कि तारीख इस्लाम उठा के देख लें, जंगे जमल से लेके जंगे सफैन और जंग सफैन से लेके वाकया करबला, वाकया करबला से लेके फातिमी संतलत और फिर उससे लेके सकूत बगदाद तक का आप पूरा एनालिसिस करो, उसके लेके आज तक शिया सुन्नी झगड़ों से उम्मत मुसलमान को कभी फायदा नहीं हुआ, नुकसान हुआ है। कभी तातारियों ने जो है ना मुसलमानों के जो है वो पहाड़ बनाए जाना उनकी खोपड़ियों के, और कभी जो है वो खारजियों ने, और कभी जो है वो मुतजलों ने, और कभी किस किसी किस्म के जो है ना वो फितना ने उठ के उम्मत मुसलमान को नुकसान पहुंचाया। इमरान खान साहब ने जो बात कही है वो इस कंटेक्स्ट में कही कि आलमी सियासत इंटरनेशनल पॉलिटिक्स पे जो नजर रखता है वो ये बात जानता है कि आलमी सतह पर और आलमी सियासत में मुल्कों के जज्बात नहीं होते, मुल्कों के मफादात होते हैं। कभी भी कोई मुल्क और कोई रियासत जज्बात से मजबूर होकर कभी कोई फैसला नहीं करता, वो हमेशा मफादात के ऊपर जो है वो मजबूर होकर फैसले करते हैं। मफादात हो तो तालिबान के ऊपर बैन होता है अमरीका की तरफ से, मफाद बदल गए तो उन्हीं तालिबान के ऊपर से बैन उठा लिया जाता है।
मफाद की सियासत करना
उसका हक है ना? मैं आपको बताता हूँ
हमारा अपने फराइज़
है। सऊदी अरब के हवाले से जो अप्रीहेंशन आ रही है, सऊदी अरब हमारे लिए बड़ा काबिल एहतराम है, उनसे हमारा एक मजहबी ताल्लुक है और वहां की जो हमारे मजहबी मकाम है उसके हवाले से इंतहाई रिस्पेक्टेबल और लाजवाल ताल्लुक है। लेकिन सऊदी अरब ने पिछले कई सालों से जो इंटरनेशनल पॉलिटिक्स के अंदर प्रो अमेरिकन एक स्टैंस इख्तियार किया हुआ है अरब मशरक वस्ता के अंदर और फिर हमारे इस खत्ते के अंदर भी, उस कंटेक्स्ट में इमरान खान साहब ने जो बात कही है ये डायरेक्ट कह नहीं दिया कि वाकईतन ये इसी वजह से हुआ है,
उन्होंने
कि कहीं ऐसा तो नहीं। और मैं ये समझता हूं कि अगर ये ऐसा होता है तो 20 अरब डॉलर लिए थे परवेज मुशर्रफ ने अपनी सर्विसेज देने के लिए, तो 100 अरब डॉलर से ज्यादा का पाकिस्तान की इकॉनमी ने नुकसान उठाया था। इस 1.5 अरब डॉलर के पीछे पता नहीं कितने 100 अरब डॉलर का और इस मुल्क की जुग्राफिया का भी शायद हमें जाना वो सौदा करना पड़ जाए। तो मैं ये समझता हूँ कि ये बड़ी खतरनाक चीज है,
ठीक है,
देखना चाहिए।
ठीक है, मैं अमीन शेरी साहब जरा आप भी इस पर रोशन डालिएगा कि पाकिस्तान ये इंप्रेशन या ये अप्रीहेंशन भी क्यों सामने आ रहे हैं, क्या वाकई आपको लग रहा है कि इस वक्त जो हुकूमत है वक्त है, क्योंकि पीपल्स पार्टी का जो 5 साल थे वो हमने देखा था कि वो किस तरफ टूवर्ड्स स्टिल था, और आज की हुकूमत ये भी हमें नजर आ रहा है कि वो किस तरह से हो रही है, तो आपके क्या ये खदशात इस हुकूमत स्ट्रैटेजी को देखते हुए क्या है?
देखिए, मुश्किल यह है कि इस वक्त ये जो खित्ते के हालात हैं, इन हालात ने बहुत सारी पसे पर्दा चीजों को बिल्कुल आया कर दिया है और अब लोगों को इल्म होने लगा है कि इस पूरे खित्ते के अंदर जो तब्दीलियां आ रही हैं उनमें कौन से लोग बुनियादी किरदार अदा कर रहे हैं। आपके सामने है कि इख्वान मुस्लिमीन की हुकूमत कायम हुई मिस्र के अंदर, एक फौजी डिक्टेटर आया और उसने फौरी तौर पर उस जमहूरी हुकूमत का तख्ता उल्टा और उसके लिए 15 अरब डॉलर सऊदी अरब ने दिए और उस तंजीम को जिसने जमहूरी तौर पर वोट लेकर वहां पर हुकूमत कायम की थी उसको बैन कर दिया और कहा कि ये दहशतगर्द जमात है।
वो तोहफा था,
वो तोहफे इतने
डॉलर दिए थे,
पहले 20 अरब डॉलर दिए। कहने का मतलब यह है कि जहां जहां इनके मफादात होते हैं वो ये समझते हैं कि इन बेदारी की तहरीकों के जरिए से खुद उनकी सल्तनतों को, उनकी शहनशाहियत को नुकसान पहुंचता है, लिहाजा उनके आप रोल को देखें वो आपको सीरिया में भी नजर आता है। इसी तरह से इस वक्त सीरिया के अंदर 83 ममालिक के 1 लाख से ज्यादा दहशतगर्द जमा हो चुके हैं और वहां पर एक लड़ाई जारी है और उसमें बंदर बिन सुल्तान का जो रोल रहा है वो पूरी दुनिया को पता है। अभी जो है रशिया के प्रेशर पे आके बंदर बिन सुल्तान को अलग कर दिया गया और वो इस वक्त पसे पर्दा है लेकिन पॉलिसी वही वही जारी है। इसी तरह से आप ये देख लें कि बहरीन के अंदर जो कुछ हुआ, बहरीन 12-13 लाख का एक मुल्क है जहां पर 80% 90% आबादी जो है एक मसलक की है, दूसरी जो है फिर उसमें जो 2-2.5 लाख लोग हैं वो या फौज में हैं या ब्यूरोक्रेसी में, वो सारे के सारे या बिलउमूम बाहर के लोग हैं, उनमें अक्सरियत पाकिस्तानियों की है। वहां पर भी आपको सऊदियों की फौजें बाकायदा अपनी वर्दी में टैंकों के साथ सड़कों पे शाहराहों पे नजर आती हैं, जबकि बहरीनियों का जो मुतालबा होता है वो ये है हमें जमहूरियत चाहिए, इंतखाबात चाहिए, عوامی وزیر اعظم چاہیے
جو
ان کو سپورٹ کرتا. ابھی میں کسی کانفرنس میں تھا, وہاں پر بحرینی آئے ہوئے تھے, مجھے انہوں نے ایک بات کی, میں ان کو بتا رہا تھا ابھی, کہ مجھے بڑی شرم آئی ایک پاکستانی کی حیثیت سے. مجھے کہا کہ ہم آپ کے لوگوں کو پاکستان سے بغیر کسی مسلکی تفریق کے لاتے تھے اور ملازمتیں دیتے تھے, اب انہوں نے گنے اٹھا لیے ہیں اور ہمیں مار رہے ہیں, یہ آپ کی طرف سے تحفہ ہے. اور پھر کہنے لگے ہم جو لاکھوں کی تعداد میں مظاہرے میں آتے ہیں, کبھی ہم نے کوئی ایک پتھر پھینکا ہے؟ میں نے کہا آپ نے نہیں پھینکا. پھر کہا کہ آپ کے پاکستانی لوگ وہاں پر ہمیں کیوں مارتے ہیں؟ پاکستانی کون ہے؟ فوجی کا مطلب جو ہے پاکستان کی آرمی نہیں ہے, آرمی نہیں ہے, لیکن پاکستان کی فوجی فاؤنڈیشن کی بھرتی کے ذریعے سے جو لوگ وہاں پر گئے یا جو وہاں کی فوج کے لیے حاصل کیے گئے, ان لوگوں نے وہاں پر رول پلے کیا, اس میں بھی سوجی کا بنیادی رول ہے.
میں ایک مختصر سا بریک لے لوں, کیونکہ یہ ان خدشات کا اظہار بھی کیا جا رہا تھا, ان خدشات پہ بھی بات کی جا رہی تھی کہ کیا پاکستان جو $1.5 ارب اس نے سعودی عرب سے لیا ہے, تو اس کے بدلے میں پے آف کیا کرے گا؟ کیا پاکستان کی فوج جائے گی شام کے لیے استعمال ہوگی, یا پاکستان یہاں سے ہتھیار بھیجے گا, یا کیا چیزیں ہوں گی اس پہ بھی. لیکن اس کے ساتھ ساتھ جو پاکستان میں اس سے دینی مدارس موجود ہیں, اس پر بھی کچھ لوگوں کا اپنا ایک سٹانس ہے, وہاں پہ بھی یہ ہوتے ہیں اس میں بھی بین الاقوامی فنڈنگ ہوتی ہے, تو ہمیں یہ بھی پوچھنا ہے. اور جب میں بریک سے واپس آؤں گی تو طاہر اشرفی صاحب سے پوچھوں گی کہ جو دینی مدارس جو ہمارے یہاں موجود ہیں اور ان کی کوئی اکاؤنٹیبلٹی ہے, وہاں سے انٹرنیشنل فنڈنگ کس مدارس میں کتنی ہو رہی ہے, کہاں کہاں پہ استعمال ہو رہی ہے, کس مقصد کے لیے استعمال ہو رہی ہے, اس کا کوئی احتسابی عمل ہے؟ مختصر سا بریک لیتی ہوں, واپس آتی ہوں ہمارے ساتھ. ویلکم بیک ٹو دا شو. اور ہم جو بات کر رہے ہیں کہ شیعہ سنی فسادات یہ ایک بین الاقوامی سازش ہے, اور یہ بات اب کوئی ڈھکی چھپی نہیں ہے, یا اس میں کوئی دو رائے بھی نہیں ہے, اور اسی کا جو ایک تانا بانا ہے وہ کہیں نہ کہیں پاکستان میں بھی آ کے اسے بنا جا رہا ہے. پچھلے حالیہ واقعات ہم نے اس بات کی گواہی بھی دے رہے ہیں. لیکن جب ہم مدارس کی بات کرتے ہیں تو پھر ہم نے ایک تھوڑا سا یہ مائنڈ سیٹ بھی دیکھا ہے کہ جی ان کی کوئی شاید کوئی حساب کتاب نہیں ہے, کوئی ان پہ وہاں پہ کیا سیاسی حکومت کی کوئی رٹ نہیں ہے, عملداری نہیں ہے, کیا وجوہات ہیں؟ کیونکہ کچھ ایسے لوگ ہیں جو مدارس کو بڑی تنقید کا سبب بھی بناتے ہیں, کچھ ایسے لوگ ہیں جو مدارس کو لے کر بڑے حساس بھی ہیں یا بڑے کنزرویٹو بھی ہیں. میں ایک دن کچھ دن قبل بھی ایک پروگرام کر رہی تھی, پیپلز پارٹی سے تعلق رکھتے ہیں فواد چودھری صاحب, ان کا اپنا ایک اسٹیٹمنٹ تھا, ان کی اپنی ایک رائے تھی اور ان کے کچھ انکشافات بھی تھے. میں چاہوں گی ذرا وہ پروگرام میں شامل کروں, وہ سنیں, اس کے بعد میں علامہ طاہر اشرفی صاحب سے سوال سے سوال کروں گی.
جو دہشت گرد ہے یہ چھپتے ہیں مدرسوں میں اور مسجدوں میں. آپ کی حکومت کی اور میری آپ کی ہماری ضرورت ہی نہیں ہے مسجدوں میں ان کو جا کے کہیں. لال مسجد کا ایک آپریشن کیا ہے وہ اب تک گلے پڑا ہوا ہے. اب یہ جو مدرسے ہیں اسلام آباد میں, لاہور میں, کراچی میں, مسجدیں ہیں بڑی بڑی, وہاں کے امام مسجد برساج پر تمام جو لوگ القاعدہ لنک تھے وہ امام مسجدوں کے گھر سے پکڑے گئے ہیں, وہ مدرسوں میں ان سے پکڑے گئے ہیں. تمام سوئسائڈ بامبر جو ہیں 352 اٹیک ہوئے ہیں, 340 کا ہمیں نام پتہ ہے, ہمیں ان کے باپ کا نام پتہ ہے, ہمیں پتہ ہے کس مدرسے گئے ہیں. ضرورت نہیں کسی کی جا کے کس مدرسے کے خلاف کچھ کرے. بے نظیر بھٹو شہید کی اسیسینیشن پلان اکوڑا پھٹک میں ہوا, پیپلز پارٹی 5 سال اقتدار میں رہی ہے, ضرورت نہیں ہو سکی اکوڑا پھٹک کی طرف دیکھے.
طاہر اشرفی صاحب, آپ نے یقیناً یہ گفتگو سنی ہوگی, بلکہ یہ ان کی بات ان کی سنی ہوگی فواد چودھری صاحب کی. مجھے یہ بتائیں یہ امپریشن کیوں ڈیولپ ہوتا ہے؟ اور مجھے یاد ہے کہ جب مولانا سمیع الحق سے یہ کہا کہ جی آپ کے طالبان کے آفیسز کھلوائیں گے, تو انہوں نے کہا کہ اسلام آباد کی ہر مسجد ہمارا آفس ہے. یہ امپریشن کیوں ڈیولپ ہو رہا ہے کہ یہ دہشت گرد یا یہ ملٹنٹ وہاں پہ چھپے ہوئے ہیں؟
بسم اللہ الرحمن الرحیم. دیکھیے میں گزارش کروں گا کہ بڑی لمبی بات ہوئی ہے, ذرا مجھے میری بات مکمل کرنے دیجیے گا. پہلی بات تو جو شہیدی صاحب نے کہی ہے, میں سمجھتا ہوں کہ پاکستانیوں کو پاکستانی رہنا چاہیے, اور نہ شیعہ نہ سنی دونوں کو ہی شام میں جا کے نہیں لڑنا چاہیے.
صحیح بات ہے.
اور بشار الاسد اور بحرین کا جو معاملہ ہے وہ تقریباً ایک سا ہے, وہاں وہ 75% لوگوں پر مظالم کر رہا ہے اور قتل عام کر رہا ہے, لاکھوں لوگوں کو اب تک مار چکا ہے. تو ہمیں اپنے ملک کی بات کرنی چاہیے, اور سعودی عرب پہلے بھی عرب ممالک پاکستان کی امداد کرتے آئے ہیں, جب ہم نے ایٹمی دھماکے کیے تھے تو اسی سعودی عرب نے ہمیں کتنا عرصہ تیل فری دیا تھا, اس وقت تو کوئی یہاں نہیں چیخو پکار ہوئی. اور آج جب وزیر اعظم نے واضح طور پر کہہ دیا ہے کہ نہ ہماری فوج شام جائے گی نہ کہیں اور جائے گی, تو ہمیں مفروضوں پر مبنی جو ہے باتیں نہیں کرنی چاہیے. بڑی بات کلیئر ہے کہ پاکستان کے دوست ہے عرب دنیا میں، پاکستان کے تعلقات ہیں، جس طرح آصف زرداری صاحب کے ایران سے تعلقات تھے اسی طرح میاں نواز شریف صاحب کے عرب دنیا میں تعلقات ہیں، اب کسی سے بہتر ہیں، کسی سے کم ہیں، کسی سے زیادہ ہیں، اب چند دنوں بعد میاں صاحب ایران جائیں گے تو پھر کیا یہاں کے سنی بولنا شروع ہو جائیں کہ وہ ایران کیوں گئے ہیں؟ اس طرح دنیا کے معاملات نہیں چلتے ہیں۔ بحرین کے اگر خلیفہ آئے ہیں تو پاکستان سے بحرین کا تعلق ہے، 40 سال بعد وہ آئے ہیں، لیکن یہ اس بات پر بڑا واضح ہے
صاحب، لیکن یہ سوال بھی تو اٹھایا جا رہا ہے نا کہ 40 سال بعد بھی تو ریوائیول ہوا ہے ان تعلقات کا۔
نہیں، تعلقات تو ہمارے تھے، اب دیکھیے پروگرام کبھی بنتے ہیں کبھی نہیں بنتے، اگر 40 سال وہ نہیں آئے تو یہ ہماری وزارت خارجہ کی نالائکی ہوگی، اس میں کوئی کمی کوتاہی ہوگی۔ سعودی ہمیشہ آتے جاتے رہتے ہیں، ابھی پچھلے دور میں مشرف صاحب کے دور میں بھی آپ دیکھیے کہ سعودی بڑے بڑے ذمہ دار آتے رہے، زرداری صاحب کے دور میں بھی آتے رہے، تو میرا خیال ہے جب آج وزیر اعظم نے خود وضاحت کر دی ہے تو ہمیں ان مفروضوں میں نہیں جانا چاہیے۔
ٹھیک ہے،
دوسری بات جو مدارس کی ہے،
ٹائم
دیجیے
گا
علامہ صاحب، میں ایک بات کہوں گا کہ دیکھیں پاک ایران گیس پائپ لائن کا منصوبہ سائڈ لائن ہو گیا ہے، دوسرا منصوبہ جو سائڈ لائن ہونے چلا ہے وہ قطر سے جو ایل این جی لینے لگے تھے، وہ بھی سائڈ لائن ہو رہا ہے کیونکہ قطر نے مشرق وسطی کے اندر سعودی عرب کی جو پالیسیز تھی اس سے ڈیفر کیا،
بالکل
بہت سے اخوان المسلمین سے لے کے اور موجودہ شام کے جو ایشو تک، اس کی بنیاد پہ ہم نے کیونکہ جب سیریا کے حوالے سے سعودی عرب کے جو ہے وزیر خارجہ کے ساتھ کھڑے ہو کے ہم نے سٹیٹمنٹس دی، تو اس کنٹیکسٹ میں اب قطر کے حوالے سے بھی معاملات ہمارے جو ہے وہ خراب ہونے چلے ہیں۔ بٹم ہم ویسے ہی جو ہے ان کو اپوز نہیں کر رہے،
لیکن آپ کو نہیں لگتا کہ پیپلز پارٹی نے بھی کام کیا؟ 5 سال گزار کے جاتے جاتے ایک معاہدہ
اس پہ قرار رکھیں گے تو اس پہ پھر اور چیزیں بھی سامنے لائیں گے، اور وہ بھی ٹھیک ہے، لیکن اصل جو میں یہ سمجھتا ہوں کہ دینی مدارس پاکستان کی این جی او ہیں، ہم اس کو ایکسپٹ کرتے ہیں، اس سے ہٹ کے کہ وہ شیعہ کے ہیں، سنی کے ہیں، دیوبندی کے ہیں، بریلوی کے ہیں، وہابی کے ہیں، لیکن یہ بھی ایک فیکٹ ہے کہ دینی مدارس اور ہماری کچھ مذہبی جماعتیں آج سے 20-25 سال پہلے جو ہے، میں ایسے ایسے نام لوں گا مذہبی جماعتوں کے لیڈرز کے کہ جو معمر قذافی اور صدام حسین کی جوتیاں اٹھایا کرتے تھے، جائے وہ ڈالرز اور جائے وہ دینار اور درم لینے کے لیے، اور آج جو ہے وہ سعودی عرب سے بھی اور ایران سے بھی فنڈنگ ہوتی ہے۔ شہیدی صاحب یہاں پہ بیٹھے ہیں اور اشمی صاحب، معذرت کے ساتھ میں بالکل سچی اور کھری بات کروں گا، ہمارے کچھ مدرسوں کو فنڈنگ کی جاتی ہے باہر سے، ہونا یہ چاہیے کہ حکومت اپنے رٹ قائم کرے، حکومت بالکل بلا
بیٹھی ہے نا، بیٹھی ہے حکومت
بلا تفریح اس کے اوپر۔
مجھے بتائیں یہ امپریشن کیوں ہے؟ ابھی فواد چودھری کا آپ نے وہ کلپ دیکھا جس میں انہوں نے کہا کہ ہماری ہمت ہی نہیں ہوتی، کل بھی ایک اسٹیٹمنٹ چودھری
لاسانی کا السوینا قدرتی جڑی بوٹیوں سے تیار کردہ السر کے لیے پاکستان کی پہلی ریسرچ پروڈکٹ لاسانی کا السوینا میدے کے السر اور تیزابیت کو ختم کرتا ہے، لاسانی کا السوینا سفو صرف اور شوگر فری میں دستیاب ہے۔
تو عام صاحب سے کہوں گا کہ میں آپ سے، مولانا شہیدی صاحب ہیں، میں آج مطالبہ کرتا ہوں پاکستان علماء کونسل کی طرف سے، اور آپ حضرات ہمارا ساتھ دیں کہ اس ملک کے اندر جن لوگوں نے مدرسہ ریفارمز کے نام پر بیرونی دنیا سے امدادیں لی ہیں، یا پاکستان کے اندر جو بیرونی دنیا سے پیسہ آیا ہے ان کا احتساب کریں، قوم کے سامنے لائیں، اتنا لوگ ہیں وہ ہمیں تو کوئی اعتراض نہیں ہے،
مانتے ہیں نہ وہ ہماری مانتے ہیں، وہ انہی کی مانتے ہیں جن کی طرف سے پیسہ ملتا ہے،
ٹھیک ہے، لیکن پیسہ ملتا ہے فنڈنگ ہو جاتی ہے، لیکن پھر ریاست کی ریٹ، میں تو بات کر رہی ہوں ریاست کی ریٹ کی۔
دیکھیے جی،
دوسری بات جہاں تک مدارس کی ہے، مدارس الحمدللہ میں آج بھی چیلنج کر رہا ہوں کہ مجھے آپ، میں تو وزیر اعظم کو میں نے یہ چند دن پہلے کہا ہے کہ آپ ہمیں بتائیے کون سے مدارس ہیں۔
علامہ صاحب ایک سیکنڈ، مجھے طلال صاحب کا جواب لینے دیں، کیونکہ میں بات کر رہی ہوں جب سیاسی اور حکومتی ریاست کی رت کی تو پھر حکومت کا جواب یہاں پر بنتا ہے۔ طلال چودھری صاحب
دیکھیں جی، پرائم منسٹر نے جو کہا ہے کہ آرڈر ان ہاؤس، تو یہ ساری چیزیں اسی میں آتی ہیں، دہشت گردی یہ کسی کی خام خیالی ہے کہ ہم کہیں جی دہشت گردی سے تو نجات مل جائے لیکن فرقہ واریت ویسے ہی رہے، یہ جڑی ہوئی چیزیں ہیں، پاکستان کو ڈسٹیبلائز کرنے والی ہیں۔
آپ کو نہیں لگتا کہ اس وقت کے جو وزیر اعظم ہیں وہ ٹل ٹوورڈ سعودی عرب ہے، اور ان کی بڑے پرانے سعودی عرب کے اپنے لوگ کہتے ہیں کہ وہ ہمارے اپنے آدمی ہیں، اور پچھلی حکومت ایران کے ساتھ زیادہ کلوز تھی؟
مجھے اس کا جواب دینے دینا۔ دیکھیے اپنے ملک کا مفاد دیکھنا ہے، کسی نے اپنی ذات کا مفاد نہیں دیکھنا، پارلیمنٹ کو جواب دیں، پرائم منسٹر بھی، और उसके बाद प्राइम मिनिस्टर इस पूरे 20 करोड़ लोगों के अगर नुमाइंदे हैं तो उन्हें भी जवाब दे हैं। उनका बड़ा विजन क्लियर है। आप तो हमें बेशुमार तनकीद का, आपसे मकसद मीडिया और दूसरी जमातें कि हम इंडिया से भी अच्छे तल्लुकात चाहते हैं, मसाइल का हल भी चाहते हैं, हम ईरान से, आज अफगानिस्तान हमारे बारे में बेहतर ख्याल करता है, हम चाहते हैं ना हमारी जमीन और ना हमारे रिसोर्सेज किसी के खिलाफ इस्तेमाल हो और ना कोई हमारे इधर आके इस तरह। और इसकी आगे मैं, ये जो मदारस की बात होती है कि इन्हें फंडिंग होती है, बिल्कुल मदारस में भी होती है, एनजीओ को भी होती है, सियासी और मजहबी जमातों को भी होती है, ये तो सारी रुकनी चाहिए, ये सारी चीजें सामने आनी चाहिए।
और मैं ये कह रही हूँ, अच्छा एक सेकंड तलाल चौधरी साहब, मैं इस पे डिटेल से बात करूंगी, फवाद चौधरी के उस स्टेटमेंट पे जिन्होंने कहा कि 5 साल तक हमारी हिम्मत नहीं हुई, बावजूद
लेकिन वो बैठे नहीं है यहाँ पे, बैठे होते तो खैर मेरे प्रोग्राम में उन्होंने कहा था मैं साथ बैठा हुआ था, उन्होंने बहुत ज्यादा जो है ना इसको एग्जेजरेट कर दिया। बहुत ज्यादा मस्जिद और मदरसा बड़ी मुकद्दस चीज है, बड़ी मुकद्दस चीज है, कुछ कुछ ऐसे हैं जो ना आपको मिसाले मिल
जाएंगे। आपसे भी बात करूंगी, वासे जलील साहब मेरे साथ मौजूद है, एम के एम के राबता कमेटी के रुकन साहब, वासे जलील साहब लाइन से ड्रॉप हो गई है, अमीन शहीद साहब
देखें इसमें एक बात हमें जरूर पेश नजर रखनी चाहिए। मैं ये बात खुलेआम कहता हूं कि भाई आपके इंडिया से भी अच्छे ताल्लुकात होने चाहिए, बावकार कौमी लेवल पर बराबरी की सतह पर। आपके ताल्लुकात अमरीकियों से भी होने चाहिए लेकिन उनके जूतों की नोक पर नहीं बल्कि उनके साथ बराबरी की सतह पर। आपके ताल्लुकात सऊदी अरब और बाकी ममालिक से भी होने चाहिए बराबरी की सतह पर, लेकिन जब आपकी पॉलिसीज ऐसी हों जिसकी वजह से आपको बिकाऊ माल समझा जाए, जिसकी वजह से जहां जरूरत हो आपको किराए के टट्टू के तौर पर इस्तेमाल किया जाए, जहां जरूरत हो किराए के कातिल के तौर पर आपके हाथ में क्लाशनकोफ थमा दिया जाए और अकवाम आलम का कत्लेआम करवा दिया जाए, जहां पर जरूरत हो।
आज भी है कि ये हो जाए।
आप माजी देखें ना, माजी का एक तसलसल है,
आज कैटेगोरिकली वजीर आजम कहते हैं ना
बिल्कुल, अभी अभी देखें ये जो अभी बात हो रही है 1.5 अरब डॉलर की, ये मेरी इतला के मुताबिक ज्यादा रकम है, शो जो हो रही है वो 1.5 अरब डॉलर बिल्कुल, और इसमें मजीद इजाफा होगा, अक्सात आएंगे, लेकिन लेकिन ये पैसे कभी भी तोहफे में नहीं मिलते, ये पैसे कभी से नहीं मिलते, हमसे बहुत सारी चीजें ली जाएंगी, ली जा रही है।
लामा साहब की, मैं तो लामा साहब की बात को ही पहले भी दोहराया अब भी दोहरा रहा हूँ कि ये किसी भी आदमी की हुकूमत की खाम ख्याली होगी कि अगर वो कोई इस तरह का इकदाम करके पाकिस्तान में डॉलर लाना चाह रही है, बिल्कुल ये
नहीं है, नहीं है, कुछ भी नहीं है, पाकिस्तान। वासे जलील साहब मेरे साथ टेलीफोन लाइन पर मौजूद है, अस्सलाम वालेकुम वासे जलील साहब।
वालेकुम अस्सलाम
वासे जलील साहब, मैं आज बात ये कर रही हूँ कि पाकिस्तान ने किसी, अल्लाह ना करे कि ये खदशात है कि किसी बैन अवी साजिश का हिस्सा बनने जा रहा है जिसमें शिया सुन्नी फसादात हो सकते हैं। कल इमरान खान साहब ने भी इसका खदशा जाहिर किया, एक दिन कबल अल्ताफ हुसैन साहब ने भी अपनी तकरीर में इसका खदशा जाहिर किया था, लेकिन आज जो वजीर आजम की क्लैरिफिकेशन आई है, आप लोग इस चीज से मुतमईन है?
देखिए अल्ताफ भाई ने जो अपने गुफ्तगू में जो परसों खिताब किया था तो उसमें यही कहा था कि हुक्मरानों की माजी में ऐसी गलतियां रही हैं जिस, और हमने हमेशा दूसरों के शायद मफादात को जो है वो पॉकेट दिए जिससे पाकिस्तान को नुकसान होता चला गया और शायद अब भी हो रहा है। और आज जो सुबह प्राइम मिनिस्टर साहब ने जो स्पीच की है एम एम आलम शहीद के हवाले से, तो उसमें बड़ा एक उन्होंने कैटेगोरिकल स्टेटमेंट तो दिया है और हम ये उम्मीद रखते हैं कि यकीनन ये स्टेटमेंट जो है बिल्कुल दुरुस्त होगा। और कायदे अल्ताफ भाई ने भी उनके स्टेटमेंट का जो है वो खैर मकदम किया है कि पूरी कौम उनका जो इस बात पे जो है उनकी ऐलान का जो है खैर मकदम करती है कि जो भी कुछ उन्होंने कहा है वो दुरुस्त होगा। और हम हमेशा यही चाहेंगे और पूरी तहरीक भी हमारी चाहेगी कि पाकिस्तान जिस नहज से भी गुजर रहा है तो हमें जो भी फैसले करने हों, दानिशमंदाना फैसले करने हों, कोई भी ऐसा फैसला नहीं करना चाहिए जो हमारे मफादात के मुताबिक हों। और पाकिस्तान जो
इसमें तो सब मुत्तफिक है, इसमें कोई दो राय नहीं है। वासे जलील साहब एक दो मिनट आप मुझे दीजिएगा, बल्कि मैं जरा मुख्तसर से एक ब्रेक ले लूं, ब्रेक से वापस आऊंगी, लेकिन मुझे ये जानना है कि इन खदशात का इजहार क्यों किया जा रहा था, क्या इन खदशात का इजहार उसके बाद किया गया जब ये देखा गया कि सऊदी अरब में जाके वजीर आजम की भी मुलाकातें होती हैं, फिर सऊदी अरब जाके जनरल राहिल शरीफ भी मुलाकात करते हैं, उसके बाद सऊदी अरब से 1.5 अरब डॉलर का तोहफा हमें मिल जाता है। मुख्तसर से ब्रेक, वापस आते हैं ये जानेंगे। We'll be right back. वेलकम बैक टू द शो। और वासिफ जलील साहब, आप हैं टेलीफोन लाइन पर?
जी मैं मौजूद।
मुझे सिर्फ ये बता दें कि ये खदशात ने सर क्यों उठाया, जन्म क्यों लिया?
देखें नादिया, ऐसी सूरत हाल बिल्कुल सामने है। मैं समझता हूँ कि शायद कोई भी इसमें कोई गलत नहीं बोल रहा था, और इस तरह की तमाम सब चीजें जो है वो वाजे तौर पर नजर आ रही थी, और खबरें जो है वो मीडिया के अंदर भी उसी शायद मत के साथ जो है वो गर्दिश कर रही थी। तो यकीनन आज प्राइम मिनिस्टर साहब ने उसकी शायद वजाहत भी कर दी है, और आज के इस इलेक्ट्रॉनिक एज के अंदर मैं समझता हूँ कोई भी जो है वो खबर जो है वो पीछे नहीं रह सकती, और कोई चीज छुप नहीं सकती, और इस तरह की रवायत जो है वो हमारी आंखों के सामने रही है कि मार्जी में इस तरह के फैसले किए गए। जहां अगर हम थोड़ा सा नजर दौड़ाएं तो इससे पहले हमने इराक की सूरत हाल को देख लें, और इससे पहले हम अफगान वॉर को देख लें, जो कोल्ड वॉर एरा में जो नुकसान पाकिस्तान को आज तक जो है वो भुगतना पड़ रहा है उस दौर के मुजाहिदीन, और आज TTP की शक्ल में हमें नजर आते हैं। तो हमें दानिशमंदाना फैसले करने होंगे, और ये जो भी अगर कोलिशन फंड के नाम पे अगर कोई भी इमदाद होगी तो ये वक्ती तौर पे तो पाकिस्तान की शायद इकोनॉमिकल स्टेबिलिटी लेके आ जाएगी, मगर ये दूर दूर सूदमंद जो है वो कभी भी नहीं होगी, बल्कि इससे मुल्क को जो है उसकी इकोनॉमी को जो है मजीद इजाफ से पहुंचेगा।
ठीक है, बहुत शुक्रिया वासिफ जलील साहब। जी तलाल चौधरी साहब, ये जो एक बात इसका जवाब दीजिएगा कि ये तो अभी $1.5 अरब है, इससे ज्यादा भी अभी आने, इससे ज्यादा आने, मतलब हमने कुछ उनकी बातें माननी है, फिर हमें और देने हैं, फिर हमें कुछ बातें माननी है, फिर उन्होंने और देने, ये मन चल रहा है।
पाकिस्तान की फॉरेन पॉलिसी जो पिछले बहुत सारे सालों से उस तरह नहीं चल रही थी जिस तरह अब अल्लाह की मेहरबानी से कामयाबी से चल रही है, आज हमारे तलकात अफगानिस्तान से भी बेहतर है। आज जो चाइना है वो $30-35 बिलियन आप पे लगाने जा रहा है। मेरी अगर पूरी बात, इंडिया के साथ आप सबकी तनकीद के बावजूद कश्मीर और पानी के मसाइल और सियाचिन के हल के साथ साथ हम चाहते हैं कि तलकात उससे भी अच्छे हों, और आज फिर अमेरिका से भी हमारे तलकात जो है वो दोबारा ट्रैक पर आए हैं, वो भी हमें वो इमदाद भी देता है, लोन्स भी देता है, एशियन डेवलपमेंट बैंक भी दे रहा है, IMF, ये सारी चीजें जो है बैन अल-अक़वामी लोग, ये 193 अगर ममालिक हैं UNO में, तो लोग लोन्स देते हैं, लेते हैं, इमदाद देने दूसरे सब है, लेकिन इसमें बात जो है वो है अपने मुफादात के तहफ्फुज़ की। मैंने आपसे पहली लाइन में कह दिया था कि आप शायद मेरी इस बात पे या हुकूमत के कहने पे या इवन आज प्राइम मिनिस्टर ने कट कर दिया, यकीन ना करें, लेकिन हमारे इकदाम ना हमारी जो फॉरेन पॉलिसी है उसमें कोई शिफ्ट आएगा, ये बिल्कुल जैसे न्यूट्रल हम पहले रहा करते थे वैसे ही न्यूट्रल, और ना
मेरे
फौज हमारी
से जा रही है,
ना हमारी फौज जा रही है,
मदारिस
हो या NGOs हो, सियासी जमाते हो या मजहबी जमाते हो, इनकी फंडिंग बैन अल-अक़वामी, ये हमें बिल्कुल इसका पता होना चाहिए कि कौन किस मकसद के लिए पैसे ले रहा है,
और कोई स्ट्रेटजी प्लान,
ये सारी चीजें जो है ना इंटरनल सिक्योरिटी पॉलिसी में है, अगर हम इन्हें नहीं देखेंगे, बाहर की इनफ्लो पैसे की नहीं रोकेंगे, तो मेरा नहीं ख्याल अंदर से भी जनरेट होते हैं और बाहर से भी, अगर नहीं रोकेंगे तो अमन तो फिर
ऐसा
तो
एक पार्ट ऑफ,
और मैं समझता हूँ ऐसे के बगैर तो कोई भी नान कोई चीज नहीं चल रही।
सिक्योरिटी में आप लोगों ने इस चीज का ये जो शोर हो रहा है इसीलिए,
बिल्कुल हमने एक अमेंडमेंट जो है वो उसमें ये जो बाहर से पैसे आने के मुतालिक है वो भी इंट्रोड्यूस करना
है। लेटेस्ट इन्फॉर्मेशन ये है कि लश्कर झंगवी का मलक इसहाक हुकूमत की सरपरस्ती में पाकिस्तान छोड़ के किसी दूसरे मुल्क में, मैं नाम नहीं लूंगा, वो बड़ा रिस्पेक्टेबल मुल्क है, वहां जा चुका है।
तो साहब आप माशाल्लाह बड़े समझदार हैं और बड़े मुल्तान जेल का नाम है दूसरा मुल्क, मलक इसहाक मुल्तान जेल में पड़ा है।
अच्छा सुने, सुने दूसरी बात यह है कि पाकिस्तान की ये जो हुकूमत बनी, हम तो पहले दिन से कह रहे हैं कि 11 मई के इलेक्शन की जो ट्यूब थी नून लीग की, उसमें जो 35 पेंचर लगे थे, आज उसकी वजूहत आना शुरू हो गई है। आज अगर इमरान खान साहब वजीर आजम होते तो कभी भी ऐसी पॉलिसी सीरिया के हवाले से, मशके वस्ता के हवाले से,
एंड
टाइम पे जो हमारा मैंडेट चुराया गया उसकी बुनियादी वजूहत में से एक वजह आपके सामने आ गई। हम उसमें कहा करते थे पिछले 10 माह से कि आने वाला वक्त बताएगा कि अमेरिका ने UAE सऊदी अरब और इंडिया की सरपरस्ती में जो पाकिस्तान के इस इलेक्शन का मैंडेट चुराया उसकी वजूहत क्या है, वो वजूहत आज सामने आना शुरू हो गया।
अगर ये जो मलेशिया बात करने देंगे,
صاحب یہ جو ملیشیا میں طیارہ گرا ہے نا یہ بھی نہیں گرنا تھا اگر عمران خان وزیر اعظم ہوتے
ہر بات وہ بات یہ
ملنے
کے بعد آج وہ ان کی پالیسی
عمران خان نے یہ جو ملک
ہے نا حوالے سے
موضوع کی طرف آنا چاہیے. موضوع یہ ہے ڈیڑھ ارب ڈالر کا مصرف کیا ہے, وجہ کیا ہے, کیوں یہ پیسے آئے. دیکھیں اس وقت گزشتہ تین سالوں سے اس خطے میں تبدیلیاں آ
رہی
ہیں.
آپ کی تو دو
دن
میں آ رہی ہوں.
نہیں اگر آپ سے بات سے مجھے ڈر بھی ہے تو مجھے شوق تو نہیں ہے کہ میں دیکھیے آپ چیزیں تھوپی جا رہے ہیں کرنا چاہیں گے تو
میں آپ کو کم ٹائم دوں گی. میں آپ کے پاس صرف ڈیڑھ منٹ رکھ لیں, آپ ڈیڑھ منٹ میں آپ کے پاس آ رہے ہیں.
دیکھیں آپ کو خطے کی سیاست اور پالیسیز کے حوالے سے بڑی گہرائی کے ساتھ جائزہ لینا پڑے گا. آپ دیکھیں جب پورے اس عرب خطے میں ایک تبدیلی آنے لگی تو اس میں جو ہے سیریا میں ایک نئی جنگ شروع ہوگی اور اس جنگ میں ترکی بھی کودا, اس جنگ میں اردن کا بھی حصہ تھا, اس جنگ میں سعودیوں کا بھی بھرپور حصہ تھا, اس جنگ میں کچھ اور ممالک کا بھی حصہ تھا. اب جو اس وقت تبدیلی آ رہی ہے وہ یہ ہے کہ قطر اس جنگ سے اپنے آپ کو الگ کر چکا ہے. ترکی نے بالکل علیحدگی کا اعلان کیا اور اس نے کہا کہ بھئی ہم سے یہ غلطی ہوئی ہے اور ہماری پالیسیاں غلط تھیں. کویت نے مخالفت کی ہے اور اس کے نتیجے میں یہاں پر دو ممالک رہ گئے, ایک بحرین ہے اور ایک سعودیہ ہے. بحرین کی اپنی حکومت سعودیوں کی وجہ سے قائم ہے اس لیے کہ عوام ان کے ساتھ نہیں ہے, پوری دنیا کو پتا ہی ہے. اب اس صورتحال میں اس تبدیلی کے اس پس منظر میں سعودیوں کو نئے حلیف چاہیے, نئے دوست چاہیے, نئے فوجی چاہیے,
ٹریننگ چاہیے. آپ ان کی اس تھیوری سے اتفاق کرتے ہیں؟
میں عرض کرتا ہوں, میں اپنی بات مکمل کروں. ان کو نئے دوست, نئے حریف, نئے فوجی, نئی طاقت چاہیے اس خطے میں اپنی اس پالیسی کو جاری رکھنے کے لیے. اس کے لیے اب انہوں نے مصر سے بھی مدد لی اور یہاں سے بھی مدد دی. اس گزشتہ میں عرض کرتا ہوں گزشتہ ایک مہینے کے اندر کم از کم 7 سے 8 ڈیلیگیٹس جو ہیں ادھر سے ادھر اور ادھر سے ادھر آئے ہیں. ذرا آپ جائزہ لے لیں, پہلے کی تاریخوں میں اس طرح کی کوئی مثال نہیں ملتی. اور اس کے ساتھ اور اس کے ساتھ
یہ بھی بات ہو گیا آرگنائزیشن ہے, جب چاہتا ہے جس طرح چاہتا ہے اس کو
جہاں چاہتا ہے.
شام کے اندر وہ اس کو سپورٹ کر رہا ہے, یہاں پہ وہ ہمارے خلاف استعمال کر رہا ہے. سارا امریکن گیم ہے.
مولانا صاحب سے ایک اختلاف, 1997-98 میں جب دھماکے کیے تھے اس وقت انہیں تو نہیں چاہیے تھا پاکستان,
اس وقت تو
طاہر
شریفی صاحب.
پہلی بات تو یہ ہے, میرا خیال ہے کہ ہمیں پاکستانی بن کے سوچنا چاہیے. اور ایران کیا کر رہا ہے عراق میں, سعودی عرب کیا کر رہا ہے شام میں, ترکی کیا کر رہا ہے کہاں پہ, اس کی بجائے ہمیں اپنے وطن کا سوچنا چاہیے. میں بطور سنی ہوں میں اور پاکستان علماء کونسل کے چیئرمین کی حیثیت سے یہ بات کہنا چاہتا ہوں کہ پاکستانی فوج کو سیریا میں نہیں جانا چاہیے. پاکستان کو سیریا کے معاملات میں کسی صورت مداخلت نہیں کرنی چاہیے. حالانکہ میرا ایمان ہے, میرا یقین ہے کہ بشار الاسد اور اس کے باپ سے بڑا کائنات میں اس وقت ظالم کوئی نہیں ہے, لیکن یہ ان کے معاملات ہیں, ان کو حل کرنے ہیں. سعودی عرب پاکستان کا دوست ہے, عرب دنیا میں پاکستان کی ہمیشہ عرب دنیا نے مدد کی ہے. میں یہ بھی کہنا چاہتا ہوں کہ یہاں پر ایک عرب سربراہ کے کئی ملین ڈالر پڑے رہتے ہیں آپ کے اکاؤنٹوں کے اندر, اس میں تو کبھی کسی کو کوئی بات نہیں ہوئی ہے. بات یہ ہے جب آج وزیر اعظم نے یہ بات کہہ دی ہے کہ ہماری فوج نہیں آئے گی شام, اور میری ہماری فوج بڑی غیرت مند فوج ہے, وہ جانتی ہے اور اس کی سوچ عقل شعور اس کو ہے. ہم کوئی زیادہ مشکلدار نہ بن جائے مشورے دینے والے.
لیکن طاہر صاحب ایک سوال آپ سے کروں گی, یہ بات تو واضح ہے نا کہ جو حالیہ حکمران ہیں میاں نواز شریف ہیں, ان کی ہمیشہ سے سعودیز کے ساتھ ایک اچھی انڈرسٹینڈنگ رہی ہے, ایک اچھی کیمسٹری ان کی میچ کرتی ہے.
یہ تو بری بات ہے,
رہے بھی اور پچھلے 5 سال میں وہ انڈرسٹینڈنگ ڈیولپ نہیں ہو پائی.
دیکھیے یہ کوئی بری بات ہے کہ اگر آصف زرداری صاحب کی ایران کے ساتھ اچھے تعلقات تھے تو میاں صاحب کے سعودی عرب کے ساتھ اچھے تعلقات تھے؟ یہ دوسری بات. میرے بھائی ایک منٹ, کے ساتھ
اگر چائنا کے ساتھ بھی
آپ اگر بولنے دیں
یہی
انٹرسٹ ہے,
آزاد دیکھیے
हमने ये थोड़ी नुमाया नुमाया को सबसे पहले हमने उनके साथ अपने मामला ठीक करने हैं।
मसला तो
ईरान हमारा
आपकी तो मालूमात आप अभी
तो जाने बताया है कि रियासतों के जज्बात
नाम
रियासतों के जज्बात है मुफदात है। मुझे आप वन लाइन लाल ये क्या मतलब है कि अगर जरदारी साहब ईरान से क्लोज थे तो वहां पे नेशनल इंटरेस्ट हमारे उस वक्त ईरान से दोस्ती अच्छा था, आज नेफेस्टस हमारे सऊदी अरब से दोस्ती होने पे होंगे।
हुकूमत के मुस्तकबिल करीब के आपको इकदामात बता देंगे कि पाकिस्तान मुस्लिम लीग नून की हुकूमत की फॉरेन पॉलिसी में कोई शिफ्ट होने नहीं जा रहा और हम इस पाकिस्तान में अपने मफाद का तहफ्फुज़ करेंगे। लेकिन जो लोग अगर आपको कोई इमदाद कोई लोन कोई चीज दे रहे हैं तो कम अज कम इस तरह डिस्कस ना करें कि देने वाला भी परेशान हो कि एक तो पाकिस्तान की कोई मदद हो रही है और देने वाले को हम किस संग? तो ये जो इस सारी बहस को हमें कम अज कम ये तनाजर भी देखना चाहिए।
एक अपोजिशन पार्टी होने के नाते से हमारा फर्ज बनता है पाकिस्तान की आवाम को तस्वीर के हर रुख से
क्लैरिटी पहले आ जाती ना। साफदार साहब जो है वो ये चीजें नहीं करते कि मुझे नाम नहीं बताना, मैं उसको डिस्क्लोज नहीं करना चाहता, मैं ये इतना सस्पेंस नहीं क्रिएट
करता। वजीर खजाना ने कोई उनके तो जेन में भी नहीं होगा कि कितनी कहानियां बन जाएगी। फिर हमारे वजीर खारजा वो स्टैंडिंग कमेटी में गए, उन्होंने
किसी ने कहा ना यू कैन नॉट चीट एंड डिसीट समवन इन समवेयर इन सम टाइम इन सम पीरियड, मतलब यू कैन नॉट चीट एंड डिसीट यू कैन चीट डिसीट यू कैन नॉट चीट एंड डिसीट एवरी वन एवरी वेयर एंड एवरी टाइम।
ठीक,
आप हर किसी को हर वक्त हर मौके पर धोखा नहीं दे सकते, किसी एक मौके पर दे सकते हैं। सारी खुलते आ जाएगी सामने।
आपका भी शेट्टी साहब आपका भी बहुत बहुत शुक्रिया। लेकिन कम से कम इस बात की तो तय हो गई है कि तमाम के तमाम शख्सियात जो मुख्तलिफ स्कूल ऑफ थॉट से ताल्लुक रखती है उनका ये बात तो एक पे तो कंसेंसस है कि जी हमें अपनी फौज का इस तरह इस्तेमाल नहीं करना चाहिए, उसको हमें दूसरे या बैन अल-अक़वामी मफाद में या दूसरों के मफाद में नहीं झोंकना चाहिए। दूसरी एक क्लैरिटी ये बात आ गई जो मदारिस के हवाले से हमेशा से की जाती है कि जी वहां पर अकाउंटेबिलिटी जरूरी है, क्योंकि जब दहशतगर्दी की बात करते हैं तो वो लिंकअप है इंटरनेशनल फंडिंग से, उसका खात्मा भी जरूरी है। नादिर मिर्ज़ा को इजाजत दीजिए, अल्लाह हाफिज़।